أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين. آج ہماری بحث 15 نمبر درس میں ہے کتاب کے مطابق، جس کا عنوان ہے ضوابط تعریف، کہ اس میں ہم نے تعریف کے قواعد و ضوابط پڑھنے ہیں. اس سے پہلے میں تھوڑا سا مختصر انداز میں پچھلے مطلب کو دہرا دیتا ہوں، کیونکہ اساسی مطلب تھا وہ، تاکہ کوئی ابہام جو ہے وہ باقی نہ رہے. وہ تھا کہ تعریف کی ہم نے کلی طور پر دو قسمیں کی، تعریف یا لفظی ہوگی یا غیر لفظی. تعریف لفظی میں تفصیل سے بیان ہوا کہ جہاں پر ایک لفظ کو دوسرے لفظ کے ذریعے وضاحت کی جائے، اور تعریف غیر لفظی جو ہے اس کی پھر دو قسمیں بنتی ہیں، تعریف یا شرح الاسم ہوگی یا تعریف حقیقی کہلائے گی. اور عرض کیا تھا کہ تعریف حقیقی اور تعریف شرح الاسم کے درمیان حقیقت میں کوئی فرق نہیں ہے، فرق فقط وجود و عدم وجود کا ہے. اگر آپ ایک چیز کی حقیقت کو جاننا چاہتے ہیں تو عرض کیا تھا کہ وہاں عربی کے اندر ما ہوا سے سوال کیا جاتا ہے، ما ہو الانسان، یعنی انسان کی حقیقت کیا ہے، اس کا ترجمہ یہ کیا جاتا ہے. ما هو الحیوان، حیوان کی حقیقت کیا ہے. پس حقیقت کا سوال عربی زبان میں ما ہوا کے ذریعے کیا جاتا ہے. اب حقیقت کے بارے میں جو آپ سوال کر رہے ہیں، اس کی دو صورتیں بنتی ہیں. آپ حقیقت کو پہچاننا چاہتے ہیں اس کے موجود ہونے سے پہلے، یا اس کے موجود ہونے کو جانتے نہیں ہیں، یا اصلا وہ چیز ابھی موجود نہیں رکھتی. دونوں صورتیں شامل ہیں. یعنی وجود سے پہلے آپ اس کی حقیقت کو جان رہے ہیں. اب وجود سے پہلے اس کی دو صورتیں بنتی ہیں، یا تو آپ کو اصلا علم ہی نہیں ہے کہ یہ موجود رکھتی ہے یا نہیں، یا آپ کو پتا ہے کہ ابھی اس نے وجود پیدا ہی نہیں کیا، لیکن آپ اس کی حقیقت کے بارے میں سوال کر رہے ہیں. جب وجود سے پہلے حقیقت کا سوال کیا جائے تو وہاں بھی ما ہوا سے ہی سوال کیا جاتا ہے. اس ما ہوا کو ما شارحہ کہتے ہیں، ہے حلوے والی شارحہ، ما شارحہ کہتے ہیں. اور اس ما ہوا جو کہ ما شارحہ ہے، اور وجود سے پہلے آپ حقیقت کو جاننا چاہ رہے ہیں، اس کے جواب میں جو تعریف آئے گی اس کو کہیں گے تعریف شرح الاسم. لیکن اگر آپ کو ایک چیز کے موجود ہونے کا تو پتا ہے کہ یہ چیز موجود ہے، لیکن اس کی حقیقت کا علم نہیں ہے، اس وقت جب آپ حقیقت کے بارے میں سوال کریں گے، یہاں بھی ما ہوا ہی سے سوال کریں گے، تو آپ یہاں پر ما ہوا میں ما حقیقیہ کہلاتی ہے، یعنی کہیں گے کہ یہ مرحلہ ما حقیقیہ کا ہے. تو اس کے جواب میں جو تعریف آئے گی، تعریف وہی ہوگی، لیکن اس تعریف کو کہا جائے گا تعریف حقیقی. مثلا اگر آپ نہیں جانتے تھے کہ انسان نام کی حقیقت خارج میں ہے یا نہیں، لیکن آپ اس حقیقت کو جاننا چاہتے ہیں، مثلا بہترین مثال اس کی میں نے جو آپ کو دی تھی، میری نظر میں وہ بہتر ہے جاننے کے لیے، کیونکہ انسان کو تو جانتے ہیں موجود بھی ہے، چڑیل کا مفہوم مثلا، درست ہے؟ آپ کو ابھی نہیں پتا کہ چڑیل نام کی حقیقت خارج میں حقیقت موجود بھی ہے یا موجود نہیں ہے، لیکن آپ نے چونکہ نام سنا ہوا ہے، آپ اس کی حقیقت جاننا چاہتے ہیں کہ بالآخر چڑیل کی حقیقت ہے کیا. تو اگر وجود اس کا موجود ہونے کو جاننے سے پہلے اگر جان رہے ہیں، اور اس کی جو تعریف کی جائے گی، اگر حقیقت بیان کی جا رہی ہے، تو وہ شرح الاسم کہلائے گی. لیکن آپ کو اگر یہ پتا ہے کہ موجود ہے، مثلا ایک حقیقت، ایک چیز موجود ہے، जिसको चुड़ैल कहा जाता है, लेकिन इसकी हकीकत मुझे नहीं पता, मुझे हकीकत बताओ इसकी, बिलाखिर इसकी हकीकत है क्या। तो इस वक्त जब आप कह रहे हैं कि इसकी हकीकत क्या है, तो ये मकाम माए हकीकिया का है, चूंकि वजूद के बाद आप देख रहे हैं, और माँ माँ हकीकिया है, इसके जवाब में वही तारीफ आएगी, लेकिन ये तारीफ हकीकी कहलाएगी। बस ये तारीफ शरहुल इस्मी और तारीफ हकीकी में कोई फर्क नहीं है, फर्क फकत वजूद को जानना या ना जानने का है, कौन सा मरहला है, वजूद जानने से पहले का मरहला या वजूद जानने के बाद का मरहला। मतलब क्लियर हो गया। 15वें दर्स में फरमाते हैं कि हमने ये जानना है कि तारीफ कौन सी बेहतरीन तारीफ कहलाएगी, अगर मैं कोई बेहतरीन तारीफ करना चाहूं तो उसके कौन से कवायद को मद्देनजर रखना है, मुझे कौन से जवाबित हैं उसके। सबसे पहले इस बात की तरफ इशारा करते हैं कि तारीफ से आप किस गरज को हासिल करना चाहते हैं, बिलाखर तारीफ की जरूरत पेश क्यों आ रही है आपको। फरमाते हैं कि हम तारीफ से दो हदफ हासिल कर सकते हैं, दो बुनियादी अहदाफ अपने पूरे कर सकते हैं। एक हदफ तारीफ के जरिए हम मुअर्रफ की वाज़ह तस्वीर पेश कर सकते हैं तारीफ के जरिए। मसलन चुड़ैल, चुड़ैल का नाम बड़ा सुना हुआ है, जिन का नाम बड़ा सुना हुआ है मैंने, ठीक है, लेकिन कोई खास किस्म का तसव्वुर मेरे ज़हन में नहीं बनता उनका। बिलाखर जिन की, क्योंकि जिन की जब आप हकीकत ही नहीं जानते तो आपके ज़हन में कोई वाज़ह तसव्वुर भी नहीं बनेगा। कब ये वाज़ह तसव्वुर आपके ज़हन में बनेगा जिन के बारे में, कि जब आपको उसकी हकीकी तारीफ बयान कर दी जाएगी, जब उसकी हकीकत को बयान कर दिया जाएगा तारीफ की शक्ल में, तब आपके जहन में एक बेहतरीन मफहूम जहन में बन जाएगा उसका। बरवाज़े दूसरा हदफ जो हम हासिल कर सकते हैं तारीफ के जरिए, वो है कि मुअर्रफ को गैर मुअर्रफ से जुदा, मुकम्मल तौर पर जुदा कर सकते हैं। अब मुअर्रफ और मुअर्रिफ हम पिछले दर्स में बयान कर चुके हैं, मुअर्रफ यानी जिसकी तारीफ की जाए, मुअर्रिफ यानी जिसके जरिए तारीफ की जाए। तो ये बात आप जहन में रखनी चाहिए, ये इस्तेलाह है, इसको जहन में रखना है। जरूरी नहीं है कि हर दफा कहा जाए कि जिसकी तारीफ की जाए या जिसकी तारीफ, ये फिर वो कलम आ जाए, हम इस्तेलाह को इस्तेमाल करेंगे। मुअर्रफ यानी जिसकी तारीफ की जा रही है, मुअर्रिफ जिसके जरिए तारीफ की जा रही है। दूसरा क्या हो गया हदफ, वो ये कि मुअर्रफ को जुदा कर दिया जाए गैर मुअर्रफ से,
मुअर्रफ ही से,
हाँ मुअर्रफ ही से जुदा करना है मुकम्मल तौर पे। मसलन इंसान की इस तरीके से तारीफ की जाए कि गैर इंसान मुकम्मल तौर पे इंसान से जुदा नजर आए, मुकम्मल जुदा नजर आए आपको, कोई भी फर्द गैर इंसान का इंसान की तारीफ में शामिल ना हो, इस तरीके की तारीफ चाहिए। बस तारीफ से हम दो हदफ हासिल करेंगे, एक हदफ यह कि कामिलन व रोशन तसव्वुर हासिल हो जाए, और दूसरा यह कि मुअर्रफ मुकम्मल तौर पर गैर मुअर्रफ से जुदा हो जाए, बाकियों से जुदा हो जाए, यानी इंसान गैर इंसान से जुदा हो जाए। और फरमाते हैं कि ये जो दूसरा हदफ है ना, तारीफ हद अकल इस दूसरे हदफ को पूरा करती हो। अगर पहला हदफ वो पूरा ना भी कर पाए तो हम तारीफ उसको मानेंगे, सही तारीफ उसको मानेंगे कि जो कम अज कम दूसरे हदफ को पूरा कर रही हो, यानी इस तरीके की तारीफ कर रहे हो कि वो दूसरों से मुमताज कर दे उसको, तब हम कहेंगे कि तारीफ तारीफ हकीकी है, तारीफ सही है, तारीफ कामिल है इसकी। मतलब है बस गरज तारीफ हमारे लिए वाजी होगी। अब आते हैं इसके कवायद की तरफ। बिलाखर हमने जब ये दो हदफ या एक हदफ हासिल करना है تو اس کے قواعد چاہیے. اس کا پہلا قاعدہ یہ ہے کہ تعریف جامع اور مانع ہونی چاہیے, این کے ساتھ مانع اور جامع. یعنی اس طریقے سے تعریف کی جائے کہ معرف کے تمام افراد اس میں شامل ہوں, اور جو معرف سے بیگانے ہیں وہ اس سے خارج ہو جائیں. یعنی جامع ہونے کا معنی کیا ہے کہ جس کی تعریف کی جا رہی ہے اس کے تمام افراد اس تعریف میں شامل ہو جائیں, اس کو کہیں گے جامع. اور مانے سونے سے کیا مراد ہے, یعنی جو بھی غیر انسان ہے وہ انسان کی تعریف میں شامل نہ ہو, یہ مانے ہے. یعنی انسان کی اس طریقے سے تعریف کریں کہ انسان کے تمام افراد اس میں شامل ہوں اور غیر انسان اس سے جدا نظر آئیں, اس کے اندر داخل نہ ہو, تب اس وقت کہیں گے کہ یہ تعریف کیا ہے, جامع بھی ہے اور مانے بھی ہے. خوب, یہ تو ہو گیا قاعدہ. اس مقصد کو حاصل کیسے کیا جائے گا کہ تعریف ہماری جامع بھی ہو اور مانے بھی ہو؟ فرماتے ہیں کہ یہ مقصد اس وقت حاصل ہوگا, اس قاعدے پر تب عمل ہوگا کہ جب دو مفہوم, کون کون سے, معرف اور معرف, یہ دو مفہوم مصداق کے اعتبار سے تساوی کی نسبت رکھتے ہوں. صحیح. اب آپ کو یہاں سے پتا چلے گا کہ ہم نے وہ چار نسبتوں والا جو چیپٹر پڑھا تھا اس کی کیا اہمیت ہے. اگر ہم نے وہ چیپٹر نہ پڑھا ہوتا تو آج یہ قواعد صحیح طریقے سے سمجھ میں نہ آتے. بس کب ہماری تعریف جامع اور مانے ہوگی؟ کہ جب معرف اور معرف کا مفہوم, یعنی یہ دونوں مفہوم مصداق کے اعتبار سے تساوی رکھتے ہوں, یعنی دونوں کے مصداق ایک ہی ہوں. یعنی معرف کا جو مصداق ہے وہی معرف کا بھی مصداق قرار پائے, تب تو تساوی ہوگی. اور اس قسم کی حالت میں ہماری تعریف کیا ہوگی؟ جامع اور مانے ہوگی. مثال دیتے ہیں اس کی. مثلا معروف ہے کہ انسان کی تعریف حیوان ناطق کی جاتی ہے, اگرچہ انسان کی تعریف میں اختلاف ہے کہ حقیقی تعریف اس کی کیا. بالآخر ہمیں ابھی جو ہے ضرورت نہیں ہے اس اختلاف میں پڑنے کی, ابھی ہم جو ہے وہ مثال کے ساتھ چلتے ہیں کہ جو معروف ہے منطق کے اندر, اس کی درستگی اور غیر درستگی میں ابھی ہمارا جو ہے وہ مد نظر نہیں ہے یہ چیزیں. انسان کی یہ تعریف کی جاتی ہے کہ انسان اس ذات کا نام ہے, اس ذات کو انسان کہا جاتا ہے کہ جو حیوان ہو اور ناطق ہو. اب ہمارے پاس یہاں معرف کون ہے اور معرف کون ہے؟ معرف انسان ہے اور معرف حیوان ناطق ہے, کیونکہ انسان کی تعریف کی جا رہی ہے اور حیوان ناطق کے ذریعے تعریف کی جا رہی ہے, بس یہ معرف ہے. انسان ایک ہے مفہوم, ایک مفہوم ہے ہمارے پاس, اور حیوان ناطق یہ پورے دو کلمے ایک مفہوم کو تشکیل دے رہے ہیں. حیوان ناطق ایک پورا مفہوم ہم اس کو تشکیل دے رہے ہیں, الگ الگ نہیں دیکھ رہے. حیوان کو الگ نہیں دیکھ رہے, ناطق کو الگ نہیں دیکھ رہے ہیں, ہم پورے اس مرکب کو دیکھ رہے ہیں. حیوان ناطق, یہ پورا حیوان ناطق مل کر ایک مفہوم کو تشکیل دے رہا ہے. درست ہے؟ بس ایک مفہوم ہمارے پاس جو ہے وہ انسان کا ہے, और एक मफहूम हमारे पास हैवाने नातिक का है। अब अगर हम मिसदाकी एतबार से जाकर देखें तो तसावी नजर आती है। जिस जिस को इंसान कहते हैं वो क्या है, हैवाने नातिक भी है। जो जो हैवाने नातिक है वो क्या है, इंसान भी कहलाता है। बस मिसदाकी एतबार से मफहूम इंसान और मफहूम हैवान नातिक तसावी की निस्बत रखते हैं। वाज़े
सही।
एक और मिसाल देता हूं ताकि मतलब वाज़े हो जाए। इंसान की अगर तारीफ कर दी जाए कि अल इंसानो ज़ाहिकुन, इंसान हंसने वाला है, आप देखें तो जानदार के अंदर हंसने की सलाहियत फकत इंसान के अंदर मौजूद है। अभी हम मशहूर के मुताबिक चलते हैं, अभी साइंस ने किसी और के लिए हंसना साबित किया नहीं किया, अभी हम उस पर बात नहीं चलते, लेकिन अभी तक जो बात साबित थी वो क्या थी कि ज़हक और हंसना जो है वो खासा है किसका, इंसान का। तो अब हम देखते हैं कि इंसान और ज़ाहिक ये दो मफहूम हैं। इंसान मुअर्रफ है और ज़ाहिक होना क्या है, मुअर्रफ है। ये दो मफहूम हैं। जब हम मिसदाकी एतबार से देखते हैं, जो जो इंसान है वो ज़ाहिक है, हंसने वाला है, और जो जो ज़ाहिक है ज़ुआद के साथ ज़ाहिक है, ताकि ज़े के साथ ना लिखें, ज़ुआद के साथ ज़ाहिक है, और हे हलवे वाली, जो जो ज़ाहिक है वो क्या है, इंसान है। इनमें तो सावी नजर आ रही है। बस जहां पर दो मफहूम यानी मुअर्रफ और मुअर्रफ मिसदाकी एतबार से तसावी रखते होंगे, वहां पर हमारी तारीफ जामे और माने होगी। बात वाजे हो गई। बस जब ये कायदा हमें समझ में आ गया तो अब यहां पर ये बात करते हैं, अगर हम इस जाबते को मद्देनजर रखें तो फिर चार मोरिद ऐसे हैं कि जो सही तारीफ में शुमार नहीं होंगे। कौन सा? पहला मोरिद ये बनता है कि अगर कोई तारीफ आम मफहूम से कर दे। यानी क्या मुराद, हमने जो पढ़ा था आम खास मुतलक की निस्बत, वहां पे क्या था, वहां पे दो मफहूमों के दरमियान निस्बत आम खास मुतलक थी। क्यों? क्योंकि एक मफहूम मिसदाक के एतबार से आम था और एक मफहूम जो है मिसदाक के एतबार से खास था, जैसा कि इंसान और हैवान के बारे में मिसाल दी थी। अगर कोई तारीफ ऐसी करे कि जो मिसदाक के एतबार से आम हो मुअर्रफ से, तो वो तारीफ सही नहीं कहलाएगी। मसलन अगर कोई तारीफ करना चाहता है इंसान की, तो इंसान मुअर्रफ है और वो तारीफ करता है हैवान के साथ कि अल इंसानो हयवानुन, कि इंसान जो है वो क्या है, हयात रखता है, अपनी मर्जी से हरकत करता है। कोई ये तारीफ कर दे इंसान की तो ये क्या हो जाएगा, मुअर्रफ कहलाएगा, हैवान कहना उसको। तो अब आप अगर आके देखें तो इनमें निस्बत क्या है, हैवान तो गैर इंसान को भी शामिल हो जाता है। तो आप तारीफ करना चाह रहे थे इसलिए ताकि इंसान का सही कंसेप्ट हासिल कर सकें, इंसान को गैर इंसान से जुदा कर सकें। यहां तो आपने तारीफ ही ऐसी कर दी कि जो गैर इंसान को भी शामिल है। इंसान यानी हैवान, इंसान यानी जो कि जिंदा है और अपनी मर्जी से हरकत करता है, होगी तो जानवर भी अपनी मर्जी से हरकत करता। बताजे बस अगर आप तारीफ आम के साथ करेंगे, यानी ऐसे मफहूम से तारीफ करेंगे कि जो मुअर्रफ से आम हो मिसदाक के एतबार से, तो वो तारीफ सही नहीं कहलाएगी। क्यों सही नहीं कहलाएगी? क्योंकि इस सूरत में तारीफ माने नहीं रहेगी, کیونکہ غیر کو شامل ہے، غیر انسان کو شامل ہو جاتی ہے. بات واضح ہو گئی؟ اگر کوئی تعریف کرے ایک چیز کی ایسے مفہوم کے ساتھ کہ جو معرف سے اخص ہو، سواد کے ساتھ اخص، تو یہ بھی تعریف ٹھیک نہیں ہو گئی. کیوں؟ کیونکہ اگر آپ اخص کے ساتھ تعریف کریں گے تو اس وقت تو یہ جامع نہیں ہوگی، یعنی اپنے ہی افراد کو شامل نہیں ہوگی یہ تعریف. مثلا کوئی انسان کی تعریف کرے، انسان اس کو کہتے ہیں جو شاعر ہو، تو سارے انسان شاعر ہوتے ہیں؟ ایک خاص طبقہ انسان کا شاعر ہوتا ہے. تو اگر آپ انسان کی تعریف شاعر ہونے سے کریں گے تو شاعر کا مفہوم خاص ہے انسان کی نسبت، کیونکہ انسان کے مصداق زیادہ ہیں، شاعر کے مصداق کم ہیں. تو اگر شاعر کے ساتھ تعریف کریں گے انسان کی، تو اس کا مطلب کیا ہے کہ انسان کے بعض افراد کو تو شامل ہوگی یہ تعریف، لیکن بعض افراد کو شامل نہیں ہوگی. بس یہ تعریف جو اخص کے ساتھ کی جائے گی یہ جامع نہیں رہے گی. اور ہم نے کہا ہے کہ تعریف صحیح وہ تعریف ہے کہ جو جامع بھی ہو اور معنی بھی ہو. اگر کوئی تعریف ایسے مفہوم سے کرے کہ جو مصداقی اعتبار سے تباین کی نسبت رکھتا ہو، تو اس وقت بھی تعریف غلط ہو جائے گی، کیونکہ اس صورت میں نہ تو جامع ہے نہ معنی ہے، کیونکہ تباین ہے نا. مثلا کوئی آ کر انسان کی تعریف کرے، انسان یعنی سفید پتھر، سفید پتھر انسان نہیں ہے، تو نہ تو یہ انسان کے افراد کو شامل ہے اور نہ ہی انسان کے افراد کو جو ہے وہ خارج کر رہی ہے، تو نہ جامع نہ معنی ہے. پس اگر دو مفہوموں کے درمیان مصداقی اعتبار سے تباین پایا جائے اور ان کی تعریف کی جائے اس کے ساتھ، تو وہ کیا ہو جائے گا؟ وہ تعریف غلط کہلائے گی. اگر کوئی تعریف کرے ایسے مفہوم کے ساتھ کہ جو عام خاص من وجہ کی نسبت رکھتا ہو، معرف اور معرف میں عام خاص من وجہ کی نسبت پائی جاتی ہو، تو اس وقت بھی تعریف ٹھیک نہیں ہوگی، کیونکہ اس صورت میں بھی جامع بھی نہیں ہے معنی بھی نہیں ہے. مثلا کوئی آ کر کہے کہ انسان ایسے موجود کو کہتے ہیں کہ جو سفید چہرہ رکھتا ہے، درست ہے؟ تو ایسی صورت میں نہ تو یہ جامع ہے، کیوں؟ کیونکہ تمام افراد کو شامل نہیں ہے، کیونکہ انسان کے سارے افراد جو ہیں وہ سفید چہرے والے نہیں ہیں، درست ہے؟ اور معنی بھی نہیں ہے. کیوں؟ کیونکہ غیر انسان بھی سفید چہرہ رکھتے ہیں. گھوڑے کا چہرہ سفید ہوتا ہے یا نہیں ہوتا؟ ہوتا ہے. بس گھوڑا بھی شامل ہو جائے گا اس تعریف میں. بس نہ تو انسان کے تمام افراد اس میں شامل ہیں اور نہ ہی غیر انسان جو ہے اس سے خارج ہوا ہے. بس یہ تعریف نہ مانے رہے گی نہ جامع رہے گی. بس نتیجہ یہ نکلتا ہے کہ تعریف صحیح جامع اور مانے والی ہے، اور جامع اور مانے تعریف تب ہوگی کہ جب دو مفہوم یعنی معرف اور معرف کے درمیان نسبت تساوی کی ہوگی مصداقی اعتبار سے، اور اس کا نتیجہ یہ نکلے گا کہ تساوی کے علاوہ جتنی نسبتیں ہیں مفاہیم کے درمیان ان کے ساتھ اگر تعریف کر دی جائے گی تو وہ تعریف غلط کہلائے گی، کیونکہ وہ تعریف نہ جامع ہوگی نہ مانے ہوگی، یا جامع تو ہوگی مانے نہیں ہوگی، مانے ہوگی تو جامع نہیں ہوگی. بہرحال یہ مشکل جو ہے وہ برقرار رہے گی اس کے اندر. پس ایک قاعدہ وہ پڑھا اور اس کو ہم نے تطبیق کر دیا. دوسرا قاعدہ، تعریف کو مفہومی اور لفظی اعتبار سے مخاطب کے نزدیک روشن اور واضح ہونا چاہیے معرف سے زیادہ. یعنی جن مفاہیم کے ذریعے، جن الفاظ کے ذریعے آپ تعریف کر رہے ہیں، وہ مفاہیم وہ الفاظ जिसके लिए आप तारीफ कर रहे हैं उसके नजदीक ज्यादा रोशन होने चाहिए। किससे? जिसकी तारीफ की जा रही है, तभी तो तारीफ बनेगी। यानी मुअर्रिफ, अगर मैं इस्तिलाही जबान इस्तेमाल करूं, मुअर्रिफ अजला व रोशन होना चाहिए मुअर्रफ से। बात वाज़े? खूब। फरमाते हैं कि ये वो मौरिद है कि जहां पर बहुत सारी जो है वो गलत फहमियां ईजाद होती हैं। तारीफ ऐसी कर देते हैं जो मुभम अल्फाज हैं, तारीफ ऐसी ऐसे मफाहिम से कर दिए जाते हैं जिन मफाहिम को अगला जानता ही नहीं है, तो जहरी बात है उसके जहन में तारीफ भी, वो कंसेप्ट भी क्लियर नहीं होगा उसका। फरमाते हैं इस कायदे को अगर मद्देनजर रखा जाए तो फिर हमें यह मतलब समझ में आ जाएगा कि ये चंद मोरिद जो बयान किए जाएंगे, जो भी मुबहम और गैर वाज़ह अल्फाज और मफाहीम इस्तेमाल किए जाएंगे वो तारीफ सही नहीं कहलाएगी। खूब, अगला सवाल ये उठता है कि ये इबहाम आता कहां से है? कब मफाहीम कहा जाएगा कि ये मुबहम हैं और गैर वाज़ह हैं? उसकी कहते हैं कि हम आपको मिलाक बयान कर देते हैं उसके, कि कब जो है तारीफ में इबहाम आता है। इबहाम यानी गैर वाज़ह होना। पहला आमिल, तारीफ ऐसे मफहूम के साथ की जाए कि जो मफहूम मुअर्रफ के साथ मुसावी हो वाज़े और रोशन होने में। यानी मुअर्रफ जितना रोशन है उसके लिए उतना ही रोशन मुअर्रफ है, तो यहां तो कुछ उसको पता ही नहीं चलेगा। मसलन अगर कोई बंदा जोज का माना जानता है, अब उसके लिए क्या है फर्द का माना करना हो, या मसलन मैं उर्दू की जबान इस्तेमाल करूं, अरबी ना भी इस्तेमाल करूं, एक बंदा जुफ्त का माना जानता है कि अदद क्या है, जुफ्त होता है, अब उसके लिए मैं अदद ताक की वजाहत करना चाहता हूं, तारीफ करना चाहता हूं, और अगला बंदा तारीफ आकर करे कि अदद ताक उसको कहते हैं जो जुफ्त ना हो, तो ये तारीफ क्या है? तारीफ जुफ्त और ताक दोनों क्या हैं? वाज़ह मफ़हूम है मुखातब के लिए, क्योंकि जिस बंदे को जुफ्त का मफहूम समझ में आ जाए उसके लिए फौरन ताक का मफहूम भी समझ में आ जाता है। बात वाज़ह है? नहीं, तो जब वो जुफ्त पहले से जानता है और ताक की तारीफ आप कर रहे हैं कि ताक उसको कहते हैं जो जुफ्त ना हो, तो आपने कोई नई चीज नहीं दी है उसको, क्योंकि जुफ्त को जानने का लाजमा यह था कि वो ताक से आशना था, तो आपने कोई नई चीज उसको नहीं दी है। या एक बंदा असलन जुफ्त का माना जानता ही नहीं है और फर्द की तारीफ आप करते हैं, यानी ताक की तारीफ आप करते हैं, आप कहते हैं ताक उसको कहते हैं जो जुफ्त ना हो, तो खूब, पहले मुझे ताक का नहीं पता था, अभी नई चीज का इजाफा हो गया है, वो क्या जुफ्त क्या चीज है आकर। बस यहां पर जिस तरीके से मेरे लिए फर्द का मफहूम गैर वाज़े था, जुफ्त का मफहूम भी मेरे लिए गैर वाज़े था, तो जब ये दोनों गैर वाज़े हैं तो मैं तारीफ नहीं कर पाऊंगा और अगला बंदा भी मेरे मतलब को सही समझ नहीं पाएगा, उसके उसका जहन जो है वो फर्द की निस्बत कंसेप्ट क्लियर नहीं होगा उसका। और अगर मैं जुफ्त का मफहूम जानता हूं तो मुझे कोई नई चीज नहीं मिली है, अगर ताक की तारीफ जुफ्त के साथ कर दी जाए, क्योंकि जैसे ही मैंने जुफ्त को जाना मैंने ताक को जान लिया। बात बात है, ये जुफ्त और ताक जिसने रियाजी सही पढ़ी है वो सही तरीके से समझ सकता है कि जुफ्त के और ताक का आपस में क्या रابطہ है। बात बात है, पस अगर मुअर्रफ और मुअर्रफ वाज़े होने के अंदर मुसावी हो तो वो तारीफ मुबहम होगी, या तो नई चीज नहीं मिलेगी या कुछ भी नहीं मिलेगा, जैसे कि मिसाल दी है आपको। दूसरा आमिल इबहाम का, तारीफ को ऐसे मफहूम के साथ इंजाम दिया जाए कि जो मुअर्रफ से ज्यादा मुबहम हो, गैर वाजे हो। मुअर्रफ तो फिर भी थोड़ा बहुत वाजे था मेरे जहन में, लेकिन तारीफ में ऐसा मफहूम इस्तेमाल कर दिया कि वो तो मेरे असलन, जैसे कहते हैं ना पंजाबी मुहावरा बोलते हैं या उर्दू में, मेरे फरिश्तों को भी नहीं पता था मसलन आके, मतलब ऐसे मफहूम से सहारा ले ले। मसलन कोई बंदा कहता है आग की तारीफ करो, अब आग उसने देखी तो हुई है लेकिन उसकी हकीकत उसको नहीं पता, उसकी हकीकत उसकी तारीफ जानना चाहता है, खूब थोड़ा बहुत कंसेप्ट तो था उसके जहन के अंदर, अब उस कंसेप्ट को वो कामिल करना चाहता था तारीफ के जरिए, वो कहता है आग की तारीफ करो। यार आग किसे कहते हैं? कोई बंदा अगर कहता है आग ऐसे जौहर को कहते हैं जो नफ्स की तरह होता है, वो उसकी बला जाने ये जौहर किस बला का नाम है, ये नफ्स किस को कहते हैं। तो ऐसे मफहूम को इस्तेमाल कर दिया कि जो मफहूम ज्यादा गैर वाजे था मुअर्रफ की निस्बत। वो कह वो अगला बंदा कहेगा मुझे तारीफ की जरूरत ही नहीं है, जो आग मुझे पता है उतनी किफायत करती है मेरे लिए। बस इसको क्या कहा जाता है? तारीफ बे अख्फा, अगर इस्तेलाही जबान इस्तेमाल की जाए, तारीफ अख्फा के साथ ना हो। अख्फा अरबी जबान में गैर वाजे मख्फी को कहा जाता है। तीसरा आमिल गैर दकीक मफाहीम के जरिए तारीफ करना। गैर दकीक से क्या मुराद है? यानी ऐसे मफाहीम का सहारा लें कि जिसको आप जिस माना में इस्तेमाल करें आप तो कहें शायद यही माना मुराद हो। होता है ना बाज़ औक़ात इंसान ऐसा जुमला इस्तेमाल कर देता है, एक बंदा कहता है इससे मुराद ये थी, कहता है ये भी लगता है ऐसा ही है, अगला बंदा कहता है नहीं नहीं इस जुमले से मुराद ये थी, वो कहता है हाँ ये भी लग तो ठीक रहा है, यही कहा होगा मसलन इस तरह आगे। यानी यूं का जुमला इस्तेमाल कर देना कि हर कोई अपना मतलब निकाल ले उससे, उसकी तफसीरें मुख्तलिफ की जा सकती हों। ऐसे जुमले को कहा जाता है कि ऐसे मफाहीम पर मुश्तमिल है जो गैर दकीक हैं, यानी मुशख्खस नहीं है, मुराद वाजे नहीं है। मसलन कोई आकर कहे बाहूश इंसान किसे कहते हैं? कहते हैं ऐसा इंसान जो इस्तेदाद रखता हो। खूब इस्तेदाद रखता हो किस चीज की? ये तो वाजी नहीं है। एक बंदा आकर कहेगा कि बाहूश उसको कहेंगे कि जो मसलन क्या करता हो, पत्थर उठाने की इस्तेदाद रखता हो। वो कहेंगे लग तो रहा है चूंकि इस्तेदाद का लफ्ज आया हुआ है तो पत्थर वाला इस्तेदाद। कोई बंदा आगे कहेगा नहीं नहीं मुराद इससे, कई तफसीरें कर सकते हैं आप इसकी। अब आप होशियार इंसान की तफसीर करें, तारीफ करें बा इस्तेदाद के साथ, यानी होशियार इंसान उसको कहा जाता है जो बा इस्तेदाद हो, तो यह मफहूम गैर दकीक है, इसमें मुराद वाजे नहीं है, इसको मजीद खोलने की जरूरत है। बस ये तारीफ सही नहीं है क्योंकि इसकी मुख्तलिफ तफसीरें की जा सकती हैं, इसमें मुराद वाजे नहीं है, मफहूम गैर दकीक है। क्योंकि इस्तेदाद किसकी मुझे नहीं मालूम, इस्तेदाद पत्थर उठाने की, इस्तेदाद पढ़ने की, इस्तेदाद समझने की, इस्तेदाद किसकी? अगला आमिल के जो मुबहम होने की सबब बनता है, ऐसे लफ्जों का इस्तेमाल करना कि जो मुहमल हो, जिसका कोई मान ही ना हो। कोई आगे के कलम यानी मलक हो, यानी माना नहीं है, ये भी मुबहम हो जाएगा। एक और आमिल जो मुहिम है कि इसका तज़क्कुर हमने मुफरद और मुरक्कब की बहस में दिया था, पढ़ा था उसके बारे में, तज़क्कुर दिया था वहां पर, वो ये कि अल्फाज मुश्तरक से इस्तेफादा ना किया जाए। اگر آپ مشترک الفاظ سے استفادہ کریں گے، یعنی مشترک لفظی سے، کنائے سے، استعارے سے، مجاز سے اگر آپ استفادہ کریں گے تو یہ ابہام کا سبب بنے گا، اور قرینہ بھی نہ لے کر آئیں، کہ اس کی تفصیل چونکہ پہلے گزر چکی ہے یہاں تفصیل دینے کی ضرورت نہیں ہے۔ اگر آپ مشترک لفظی کو استعمال کریں گے اور قرینہ بھی نہ لے کر آئیں تو پھر کیا ہے، وہ تعریف کو واضح نہیں ہوگی۔ اور اگلا عامل جو پایا جاتا ہے وہ یہ کہ پچیدہ الفاظوں کو استعمال کرنا اور ایسے لفظوں کو استعمال کرنا کہ جن کا زمانہ گزر گیا ہے، یعنی کسی زمانے میں استعمال ہوتے تھے، آج کی دنیا نے وہ الفاظ استعمال کرنا چھوڑ دیے، لیکن میں وہی الفاظ استعمال کرتا ہوں پھر بھی، تو آج کی زبانیں بدلتی ہے نا، مثلا آپ قدیم فارسی والے، خود فارسی زبان والے آج کے دنیا، وہ ان کو قدیم فارسی کی کتابیں لا کے دے تو وہ سمجھ نہیں آتی ان کو، کیونکہ وہ الفاظ متروک ہو گئے ہیں، مہجور ہو گئے ہیں۔ تو اب آپ تعریف میں ایسا لفظ استعمال کریں کہ جو پہلی 100 سال پہلے 200 سال پہلے بولا جاتا تھا اس زبان میں، آج متروک ہو گیا، آپ پھر اسی لفظ کو جو تعریف میں لے کر آ جائیں تو اس کے کھاتے میں کچھ بھی نہیں آئے گا، اس کو سمجھ میں پلے ہی کچھ نہیں پڑے گا اس کو آگے۔ مثلا کوئی آ کر جسم کی تعریف کرے کہ جسم اس تو کس کو کہا جاتا ہے، اس تو کس کس بلا کا نام ہے، یہ کسی بندہ بشر کو نہیں پتا ہوگا آج کل میں۔ ہاں پرانے زمانے میں آج سے 1000 سال پہلے عنصر کے لیے عربی کے اندر استقس کا لفظ استعمال ہوتا تھا، اب پرانے 1000 سال پہلے انسان کو اگر استقس کہیں گے وہ تو سمجھ جائے گا، آج کل کے بندے کو آپ عنصر کا لفظ استعمال نہ کریں استقس کا لفظ استعمال کریں تو اس کو تو سمجھ کچھ بھی نہیں آئے گی، وہ کہے گا پتہ نہیں کس بلا کا نام ہے، جن ہے، چڑیل ہے، انسان ہے، کیا چیز ہے یہ استقس جو ہے۔ پس پچیدہ اور غیر اس مستعمل الفاظ کو بھی استعمال اگر کیا جائے تو یہ تعریف کو مبہم بنا دیتے ہیں۔ بس یہ چند عوامل تھے کہ جو تعریف کو مبہم بنا دیتے ہیں۔ قاعدہ ہم نے کیا پڑھا، قاعدہ ہم نے یہ پڑھا کہ معرف معرف سے زیادہ روشن ہونا چاہیے، اور یہ زیادہ روشن ہونے والے قاعدے کا لازمہ یہ ہے کہ مبہم نہیں ہو۔ مبہم کیسے ہوتا ہے، ایک تعریف مبہم کیسے ہوگی، اس کے یہ چند عوامل آپ کی خدمت میں عرض کیے ہیں۔ ابھی 2-3 قاعدے اور رہتے ہیں کہ 2 قاعدے رہتے ہیں، اس کو پھر کل انشاءاللہ پڑھتے ہیں۔ والسلام علیکم ورحمۃ اللہ۔